यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको अनुभूति दिलाउन विशेष रणनीतिक योजना सहित अघि बढ़ने केन्द्रीय सुरक्षा समितिको निर्णय। 14 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डाक्टर संगीता कौशल मिश्रा सहित 14 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। हवाई यात्रामा ज्येष्ठ नागरिकलाई 80% छूट दिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय। कैलालीको धोबेनी खोलामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 3 जनाको मृत्यु र युद्धविराम उल्लंघन गरेको आरोपमा इजरायली सेनाद्वारा हमासमाथि आक्रमण। समाचार अब विस्तारमा। केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको अनुभूति दिलाउन विशेष रणनीतिक योजना सहित अगाडि बढ़ने निर्णय गरेको छ। गृहमन्त्री ओम प्रकाश अरियालको अध्यक्षतामा आज बसेको समिति बैठकले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउन मातहतका सबै निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको हो। गृहमन्त्री अरियालले निर्वाचन सम्पन्न गर्नका लागि बनाइएका विशेष रणनीतिक योजनाहरू प्रमुख जिल्ला अधिकारी मार्फत कार्यान्वयन गराउने बताउनुभयो। उहाँले जेएनजी आन्दोलनका क्रममा लुटिएका करिब 400 हतियार रिकभर हुन बाँकी रहेको र प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गर्नका लागि विशेष अभियान चलाउने बताउनुभयो। मन्त्री अरियालले भागेका कैदीबन्दी फिर्ता ल्याउन थप कार्यक्रम ल्याउने र त्यस अनुसारको निर्देशन गर्ने जानकारी दिनुभयो।
अब पूर्ण क्षमतामा हामी अगाडि बढ्छौँ। त्यसपछि जो हतियारहरू अझै पनि करिब 400 जति हतियारहरू रिकभर भएको छैन, त्यो हतियार फेरि रिकभर गर्नको लागि हामीले विशेष कार्यक्रमहरू चलाउँछौँ। अब त्यसपछि चाहिँ जो कैदीबन्दीहरू भागेका हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता ल्याउनलाई हामीले थप चाहिँ कार्यक्रमहरू ल्याउँछौँ। निर्वाचनको वातावरण बनाउनलाई शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि चाहिँ अब सुरक्षा फौजको जोइन्टली पेट्रोलिङहरू बढाउने कुराहरू, त्यही बीचमा चाहिँ हतियारहरू सँग सम्बन्धित विषयवस्तुहरू सूचना लिने, हतियार रिकभर गर्ने, ती चाहिँ हतियारहरू कुनै एउटा संगठित कुनै फोर्सको गिरोहको हातमा नपुगोस् र त्यो पुग्दैन नै भन्ने छ। तिनीहरू असंगठित रूपमा लुकी छिपी नै बसेका छन् अहिले, त्यसलाई हामीले जसरी पनि रिकभर गर्छौं। बरु ती हतियारहरू अथवा ती कैदीबन्दीहरूलाई राजनीतिक दलले हामीले प्रयोग गर्ने छैनौं, तिनीहरूबाट हामीले सहयोग लिने छैनौं भनेर उहाँहरूले चाहिँ घोषणा गरिदिनु पर्यो, सो घोषणा गरिदिनु पर्यो। अरूबाट त्यसलाई प्रयोग हुन हामीले दिँदैनौं, केही गरे पनि दिँदैनौं।
केन्द्रीय सुरक्षा समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, गृह सचिव र रक्षा सचिव रहने व्यवस्था रहेको छ। यसैबीच गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवं व्यवस्थापन लगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डाक्टर संगीता कौशल मिश्रा सहित 14 जना विरूद्ध विभागको मेमोग्राफी मेसिन खरिदका क्रममा झुटा विवरण र बिल पेश गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डाक्टर मिश्रा, विभागको व्यवस्थापन महाशाखा तत्कालीन निर्देशक डाक्टर श्रवण कुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर सुरेन्द्र प्रसाद चौरसिया, विभागका निर्देशक डाक्टर विवेक कुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफले, विभागका कानून अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा विरूद्ध जनही 14 करोड़ 6 लाख रूपैयाँ भन्दा बढ़ी बिगो कसुर तथा सजायको माग दावी गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना अन्तर्गत पश्चिम खण्डमा हालसम्म करिब 61% सड़क निर्माण सम्पन्न भएको छ। वर्षातका कारण केही महिना सुस्त गतिमा निर्माण कार्य जारी रहेकोमा अब भने तिहारपछि तीव्र गतिमा काम अघि बढ़ाइने मुगलिन पोखरा सड़क पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर अनन्त बरालले बताउनुभयो। आगामी 1 महिनाभित्र 4 लेन सड़क पिच गर्ने तयारी भइरहेको उहाँले जनाउनुभयो। पोखरा जामुने 38.71 किलोमिटर लम्बाईको उक्त सड़क खण्डमा नाला, पुल र रिटेनिङ वाल निर्माण कार्य एकसाथ अगाडि बढ़ाइएको सूचना अधिकारी इन्जिनियर बरालले जानकारी दिनुभयो। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा 12 जना घाइते भएका छन्। बर्दगुरिया गाउँपालिका 4 चिसापानीतर्फ गइरहेको ट्र्याक्टर आज दुर्घटना भएको हो। दुर्घटनामा परि बर्दगुरिया गाउँपालिका 4 64 दान बहादुर साउद, 37 हर्क साउद र 16 शीतल साउदको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेएनजीको शान्तिपूर्ण प्रदर्शनलाई धोकामा पारेर विध्वंसतर्फ धकेलिएको बताउनु भएको छ। काठमाडौँमा आज सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जाल खुलाको माग सहित भएको जेएनजी प्रदर्शनलाई धोकामा पारेर आगजनी, लुटपाट र तोडफोडतर्फ धकेलिएको टिप्पणी गर्नुभयो।
जेएनजीहरू भ्रममा पारिए, धोका दिइए, जे जे गरेर भए पनि जेएनजीहरू तयार भए, विरोध प्रदर्शनका लागि तयार भए र उनीहरूका एकदम खुलस्त 3 माग थिए। भ्रष्टाचार नियन्त्रणको माग, सुशासन कायम हुनुपर्छ भन्ने माग र रोकिएका सामाजिक सञ्जालहरू खुलाइनुपर्छ भन्ने माग। प्रधानमन्त्रीको राजीनामाको माग थिएन। म तिनै कुराका लागि लडिरहेको थिएँ। टिकटक बन्द गर्यो, उनले तुरन्त दर्ता गर्यो, सबै नियमनमा मान्छु आउँछु भन्यो। दर्ता तिम्रो देशमा गर्दिन भन्छ, हाम्रो संविधान कानून तपाईँले मान्नु पर्यो नि त भन्दा तिमीहरूको संविधान कानून मान्दिन भन्छ भने राष्ट्रको स्वाभिमान हुँदैन।
भदौ 23 जेएनजी प्रदर्शन शान्तिपूर्ण हुने आफूलाई ब्रिफिङ भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले निषेधित क्षेत्रबाट वास्तविक जेएनजी प्रदर्शनकारी फर्किए पनि केही अराजक तत्वहरू योजनाबद्ध रूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ अघि बढ़दा भीड़ रोक्ने पर्याप्त तयारी नपुगेको स्वीकार गर्नुभयो। अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिश गरेको भन्ने प्रचार गलत रहेको भन्नुहुँदै सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिश गरेको बताउनुभयो। नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन्। पार्टीका नेता गुरू घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसे लगायतले आज पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनु भएको हो। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठो मिठो खानेकुरा खान दिएर मनाइएको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मिठो मिठो खान दिई खुशी पार्ने गरिन्छ। आजै धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढ़ेको बताउनु भएको छ। ललितपुरमा आज आयोजित कार्यक्रममा संयोजक प्रचण्डले जेएनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राध्यापक डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा 14 समिति गठन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ। तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझाव सहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यदेश छ। प्रेस काउन्सिल नेपालले आचार संहिता एवं मीडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ। यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल समक्ष सो प्रस्तावित कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारी सहितको टोलीले आज मन्त्रालयमा पेश गरेका हुन्। सो अवसरमा मन्त्री खरेलले काउन्सिलको अनुगमनलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो। उहाँले अनुगमन तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युद्धविरामको उल्लंघन गरेको भन्दै इजरायली सैनिकले हमासमाथि हवाई आक्रमण गरेको छ। आफ्नो सैनिकमाथि गाजामा आक्रमण भएपछि रफामा हवाई आक्रमण गरिएको इजरायली रक्षा बल आईडीएफका एक अधिकारीले बताएका छन्। यस घटनालाई युद्धविरामको एक साहसिक उल्लंघन भएको सो अधिकारीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ। तर जवाफमा आफू युद्धविरामबारे प्रतिबद्ध रहेको दावी गर्दै इजरायलमाथि निरन्तर सम्झौताका उल्लंघनहरू गर्दै आएको हमासले आरोप लगाएको छ। यसै महिनाको शुरूआतमा भएको सम्झौता अनुसार आईडीएफलाई गाजाको केही भागबाट फिर्ता हुन पर्ने भनिए पनि इजरायली सेनालाई रफा लगायत केही क्षेत्रमा रहन अनुमति दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
देशकै प्रमुख भन्सार नाका आईसीपी बीरगंज भन्सारले चालू आर्थिक वर्षको 3 महिनाको अवधिमा 58,23,31,00,000 राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले आईसीपी भन्सारलाई 3 महिनाका लागि 65,61,21,00,000 राजस्व उठाउने लक्ष्य तोकेको थियो। आईसीपी बीरगंजले तोकिएको लक्ष्यको झण्डै 89% राजस्व असुली गरेको छ। यस अवधिमा लक्ष्य भन्दा 6,39,00,000,000 कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। 3 महिनामा विभिन्न आन्दोलन वर्षा को कारण भन्सार प्रभावित भएको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसीपी भन्सार बीरगंजका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद गेवारीले बताउनुभयो। गत आर्थिक वर्षको 3 महिनाको अवधिमा भन्दा चालू आर्थिक वर्षको 3 महिनामा भने राजस्व बढ़ी असुली भएको कार्यालयले जनाएको छ। 80 वर्ष उमेर माथिका ज्येष्ठ नागरिकले आन्तरिक हवाई उडानमा टिकट किन्दा 80% छूट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा आइतबार बसेको वायुसेवा संचालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा संचालक कम्पनीका प्रतिनिधिहरू बीचको बैठकले 80 वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा 80% छूट प्रदान गर्ने सहमति भएको छ। बैठकमा 70 वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडा दरमा सम्पूर्ण सेक्टरमा 50% छूट प्रदान गर्ने सहमति भएको छ। 75 वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई 70% छूट दिइनेछ भने फरक क्षमता भएका हवाई यात्रीहरूको सन्दर्भमा समेत न्यूनतम 50% छूट सुनिश्चित हुने गरी व्यवस्था गरिएको र सहमति आइतबारबाटै लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाली शेयर बजारमा साताको कारोबारको पहिलो दिन आइतबार निफ्टी परिसूचक 16.67 अङ्कले बढ़ेको छ। यस दिन परिसूचक 2,503.85 बिन्दुमा कायम भएको छ। आइतबार बजारमा 323 कम्पनीहरूका 61,99,929 कित्ता शेयरहरू 2,79,11,89,000 रूपियाँमा किनबेच भएका छन्। नेपालको ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025 पुरस्कृत भएको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहक मैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूका आधारमा ग्लोबल आईएमई बैंक सन् 2025 लागि नेपालको उत्कृष्ट बैंक भएको हो। पर्वत जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्ने गरी अनुदान वितरण गरिने भएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न 80,00,000 अनुदान वितरण गर्ने तयारी गरेको छ। निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले विभिन्न 6 प्रकारका कार्यक्रम सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराइने तयारी भएको बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बंगलादेशमा हुने सेल्टर एसियन भलिबल संघ काबा नेसन कप खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। आइतबार नेपाल भलिबल संघ एनभीएले राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव टंगलाल घिसिङको प्रमुख आतिथ्यमा टोलीको विदाई गरेको हो। अक्टोबर 22 देखि 28 सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्कमिस्तानसँग खेल्नेछ। अक्टोबर 23 हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। त्यसको एक दिन पछि मालदिवसँग खेल्ने तालिका रहेको छ। मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा टोलीको कप्तानी हरिहजुर थापाले गर्नेछन्। आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरलाई एनबीएले शुक्रबार दोस्रो पटक कप्तानमा नियुक्त गरेको थियो। राउन्ड रोबिन लीगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ। त्यसपछि अक्टोबर 27 नेपालले श्रीलंकासँग खेल्नेछ। सिनियर खेलाड़ी शरद भेसागरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा 7 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ। शरदको कप्तानीमा सन्दीप झोरा, मोहम्मद आदिल आलम, लोकेश बम, बसिर अहमद, रसिन खान, रूपेश कुमार सिंह टोलीमा छन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको अनुभूति दिलाउन विशेष रणनीतिक योजना सहित अघि बढ़ने केन्द्रीय सुरक्षा समितिको निर्णय। 14 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डाक्टर संगीता कौशल मिश्रा सहित 14 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। हवाई यात्रामा ज्येष्ठ नागरिकलाई 80% छूट दिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय। कैलालीको धोबेनी खोलामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 3 जनाको मृत्यु र युद्धविराम उल्लंघन गरेको आरोपमा इजरायली सेनाद्वारा हमासमाथि आक्रमण। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।